नमस्कार, स्वागत छ विशेष संवादमा। प्रविधि संयोजन सँगै आवाजबाट म घनश्याम गौतम। कार्यक्रम विशेष संवाद सामुदायिक रेडियो गलकुटा एफएम 102.4 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा www.galkutafm.com र मोबाइल एप गलकुटा एफएम सँगै फेसबुकमा गलकुटा एफएमको आधिकारिक फेसबुक मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। सन्दर्भ, विशेष भेटघाट र ताजा विषयवस्तु जो जनचासोका विषयवस्तु हुन्छन् ती विषयवस्तुमा छलफल गर्ने कार्यक्रम विशेष संवादमा आज हामीले पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी नेकपामा देखिएको आन्तरिक विवाद, पार्टीभित्रको विवादले सुर्जित अवस्था र समग्र नेपालको समृद्धिको यात्रामा बागलुङको समृद्धिको सपना देख्ने एकजना जनताका प्रतिनिधि, बागलुङ निर्वाचन क्षेत्र नम्बर 2 का संघीय सांसद, नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलसँग कुराकानी गर्नेछौँ। पौडेलसँग हामीले विशेष गरी निर्वाचन क्षेत्र नम्बर 2 बागलुङको समृद्ध बनाउने योजना अनुरूप के कामहरू प्रभावकारी रूपमा सञ्चालन भएका छन् र आगामी योजनाहरू समावेश गर्दा प्राथमिकरण गर्दा कसरी अगाडि बढाइएको छ र समग्र पछिल्लो समय चर्चाको विषयवस्तु नेपाल गुमेको भनिएको भूभाग फिर्ता ल्याउन केन्द्र सरकारले कस्तो खालको अभियान सञ्चालन गरिरहेको छ, वर्षातको समयमा विपद प्रभावितलाई राहत र पुनस्थापनाका लागि केन्द्र सरकारको योजना र संघीय सांसदले खेलिरहेको भूमिकाको बारेमा कुराकानी गर्नेछौ। अझ बढी निर्वाचन क्षेत्रमा समय नदिएको आरोप खेपिरहनु भएका सांसद देवेन्द्र पौडेल स्थलगत रूपमा निर्वाचन क्षेत्रमा घुम्दै गर्दाका चासो र आवश्यकतासँग जोडिएका विषयवस्तुमा कुराकानी गर्नेछौ। देवेन्द्रजी, तपाईँलाई कार्यक्रम विशेष संवादमा हार्दिक स्वागत छ।
धन्यवाद छ यहाँलाई पनि।
विशेष गरेर पछिल्लो समय पार्टीभित्र पनि केही विवादहरू देखिएका छन् र केही अब विकासका हिसाबले, प्रक्रियागत हिसाबले विपदका कुराहरू त आइ नै हाल्छन्। अहिलेको पार्टी विवाद फुटतिर अथवा एकतातिर?
फुटतिर छैन, फुट जनताको चाहना पनि होइन, पार्टी कार्यकर्ताको चाहना पनि होइन। मैले बुझे अनुसार पहिलो, दोस्रो, तेस्रो तहका कोही नेताहरू पनि फुट चाहनुहुन्न। त्यस कारणले अब निकै प्रतिकूलतामा, एउटा प्रसवतामा पार्टी गुज्रेको कुरा साँचो हो, तर फेरि पनि सबैको एक मत चाहिँ पार्टी एकता बचाउनुपर्छ भन्ने भएको हुँदाखेरि, र मेरो आफ्नै पनि कुनै पनि हालतमा यो पार्टी जनताले दिएको जनमत, जनताको चाहना अनुरूप फुट्न हुन्न, र यो पार्टीलाई बरु महाधिवेशनमा लगेर, वैचारिक बहस छलफलतिर लगेर देशको नेतृत्व गर्न सक्ने त्यसको पहलकर्ताको रूपमा यो पार्टीलाई विकास गर्नुपर्ने भएको हुँदाखेरि टुटफुटतिर जान दिँदैनौँ र सक्रियतापूर्वक पार्टी एकताको पक्षमा हामीले भूमिका खेल्छौँ।
यो अहिले दुई थरी आलोचना र समालोचना पनि आइरहेको छ। सामाजिक सञ्जालमा कतिपय तपाईँले भने जस्तै फुटकै कुरा हो कि अब भोलि नै फुटिहाल्छ कि भन्ने खालका एकातिर आलोचना आइरहन्छन्, कतिपय ट्रेन्डिङमा आउनका लागि पनि होला भन्ने पनि आकलन गर्न सकिन्छ। तर पार्टीभित्र शक्ति सङ्घर्ष चलेको हो कि कतै राजीनामा माग्दा ती विषय पनि आइरहन्छन् नि।
अब यो राजीनामा अफिसियल रूपमा पार्टीको चलिरहेको चालु स्थायी समितिको बैठकमा एजेन्डाको रूपमा प्रस्तुत भएको थिएन, होइन। सरकारको काम र सरकारको कामको समीक्षा, COVID-19 कोरोनाको समीक्षा, त्यसको साथसाथै चाहिँ भारतसँग हामीले नक्सामा गरेका कतिपय हाम्रो नेपाल पक्षका पहलकदमीहरू, कुराकानीहरू, यी विषयहरू नै एजेन्डामा थिए। अब साथीहरूले एकाएक चाहिँ बैठक चलिराखेको बेलामा केही साथीहरूले चाहिँ प्रधानमन्त्रीले पार्टी अध्यक्षबाट पनि, त्यसको साथसाथै प्रधानमन्त्रीबाट पनि राजीनामा दिँदा राम्रो हुन्छ, चलेन भनेर त्यहाँ कुरो उठाउनु भएको हो। अफिसियल निर्णय हामीले गरेका छैनौँ। दुइटै ठाउँबाट प्रधानमन्त्री राजीनामा दिनुपर्छ भन्ने कुरा सही पनि छैन, त्यो बाई द वे त्यहाँ उठेको कुरा हो। तर फेरि पनि निकास दिने कुरा पार्टीको पहिलो अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले पार्टीको अहिलेको गत्यावरूद्व निकास दिने कुरा फेरि चाहिँ सम्माननीय प्रधानमन्त्री र केपी ओलीजी पार्टी अध्यक्षको हैसियतले भएको हुँदाखेरि उहाँले नै निकास दिनुपर्छ भन्ने कुरामा आम पार्टी पङ्क्ति दृढ छ।
अहिलेको सन्दर्भको हिसाबले नेकपाभित्रको विवादले कार्यकर्ताभित्र पनि केही केही मत अभिमतहरू सार्वजनिक भइरहेका छन्। तपाईँ आफै निर्वाचन क्षेत्रमा प्रत्यक्ष रूपमा स्थलगत रूपमा कार्यकर्तासँग, जनतासँग भेटघाट पनि गर्नुभएको छ। कार्यकर्ता त पार्टी एकताकै पक्षमा उभिँदै गर्दा पनि नेकपाभित्रको विवाद 3-4 विषयवस्तुमा अल्झिएको छ भनिएको छ, जस्तो अध्यादेशका कुरा, सँगसँगै पार्टी समीकरणका कुरा र पार्टी एकता नै पूरा नहुँदै गर्दा फेरि यस्तो खालको विवादले कार्यकर्ताको मनोबल गिरेको अवस्था होइन।
मलाई निकै हामीले माथि गर्न खोजेको पहलको निम्ति यो निर्वाचन क्षेत्रमा पार्टी पङ्क्तिका साथीहरू र जनताको कुरा बुझ्दाखेरि निकै खुसी पनि म व्यक्तिगत रूपमा भएको छु, किनभने एकमतले सबै साथीहरूले पार्टी एकतालाई जोगाउनुहोस्, पहल गर्नुहोस् भन्ने सुझाव दिनुभयो। निसिखोलादेखि यहाँसम्म म भेट्दै पनि जाँदैछु, बागलुङ बजारमा पनि मैले धेरै साथीहरूसित भेटेँ, हाम्रो जिल्लाको सदरमुकामको हैसियतले त्यहाँ पनि मैले साथीहरूसित कुराकानी गर्दा सबैको एकमत चाहिँ पार्टी एकतालाई जोगाउनुपर्छ, तपाईँहरूले त्यहाँ पहल गर्नुहोस्, कतिपय निर्वाचित जनप्रतिनिधिहरूले समेत यहाँका समस्या बाढी पहिरो आदि इत्यादि हामी हल गर्छौँ, अहिलेको आवश्यकता भनेको तपाईँहरूले पार्टी एकता जोगाउने हो, त्यहाँ गएर भूमिका खेल्नुहोस् भन्नुभएको हुँदाखेरि मलाई निकै गर्वको महसुस भएको छ। र अब हामी अझ बढी यो चाहिँ साथीहरूको सुझावलाई लिएर अझ बढी चाहिँ एकताको बिन्दु कहाँनिर भेट्न सकिन्छ भन्ने कुरामा हामीले चाहिँ पहल गर्नेछौँ। र म साथीहरूसित भेट्दै हिँड्दै गर्दा केन्द्रका कतिपय साथीहरूसित पनि फोनमा टेलिफोनमा कुराकानी भएको छ र हामी गएर तुरुन्तै चाहिँ जनताको कार्यकर्ताको यस्तो मनोविज्ञान छ भन्ने कुरा दुवैजना अध्यक्षलाई हामी सम्प्रेषण पनि गर्छौँ। अब जहाँसम्म चाहिँ यहाँले भनेअनुसार अलिकति चाहिँ कार्यविभाजनको कुरा विगतमा भएका सहमति अनुरूप पनि नचल्ने अवस्था, नयाँ सहमति पनि भइ नसकेको, पार्टीको निर्णय गर्ने कुराप्रति पनि अलिकति अरुचि प्रकट भएको, त्यति धेरै चाहिँ कस्तो प्रकृतिको निर्णय हुने भनेर आशंका पैदा भएको हुँदाखेरि यी कुराहरू चाहिँ अलिएको हामीले महसुस गरेका छौँ। अब नेताहरूले खास गरी दुवैजना अध्यक्षले पार्टीका साथीहरूप्रति विश्वास मानेर पार्टीका साथीहरूबीच आफ्ना कुरा सरलको संस्थागत रूपमा राख्ने, गुटमा होइन, गुटमा छलफल होमवर्क गर्न पाइन्छ, हामीले चाहिँ पार्टीमा वैचारिक समूह आफ्नो पक्षधरता निकटका साथीहरू हुँदैनन् भन्ने कुराको कल्पना गरियो भने सम्भावना रहँदैन, तर आफ्नो नजिकका सहयोगी साथीहरूसित कुरा गरेर फेरि अन्तत पार्टी बनाउनु त सबैको भूमिका छ, सबैको भूमिकाको केन्द्रीकरण भनेको त कमिटीमा हुन्छ, कमिटीमा आफ्नो कुरा राख्ने, साथीहरूको कुराको जवाब दिने, गल्ती कुरा उठाएछन् भने त्यसको प्रतिवाद गर्ने, खण्डन गर्ने, कन्भिन्स गर्ने र कमिटीप्रति विश्वासपर अगाडि चल्ने कुरामा प्रतिबद्धता व्यक्त गरियो भने समस्या हल हुन्छ। अब अलिकति चाहिँ त्यही आशंका पैदा भएर पनि अहिलेको हामीले महसुस गरेका छौँ।
जस्तो जनताको बहुदलले जनवाद मान्दै आइरहेको साबिकको नेकपा एमाले र माओवादी केन्द्रले मार्क्सवादकै अभ्यासको रूपमा अगाडि आउँदै गर्दा जनताको जनवादको यात्रा र समाजवादको यात्रा त बिचमै धुरमुरायो भन्छन् नि।
अब त्यो धुरमनाउनु हुँदैन, त्यो चाहिँ हामीले अहिले यो पार्टी एकीकरणपछि बनाएको कार्यदिशालाई नै झन थप धरापमा पारियो भने हाम्रो वैचारिक जग केही पनि रहँदैन। हामीले संविधानमा नै लेखेका छौँ, त्यो खालि हाम्रो पार्टीले मात्रै लेखेको होइन, संविधानको प्रस्तावनामा प्रष्ट हेर्नुभयो भने दुई ठाउँमा अबको देशको राज्य प्रणाली भनेको यो प्राप्त भएको भनेको संघीय लोकतान्त्रिक गणतन्त्र हो, अब हामी अगाडि बढ्ने भनेको चाहिँ समाजवाद उन्मुख हुँदै समाजवादमा पुग्ने भनेको छ। यो खालि हाम्रो पार्टीको मात्रै कुरा होइन, यो राज्यको कुरा हो, दिशानिर्देशको कुरा हो, संविधानले चाहिँ किटान गरेको कुरा हो। त्यहाँ पुग्नको निम्ति हामीले हिजो हामीले एकीकरण हुनुभन्दा पहिला कुन कुन पार्टीले के विचार लिएका थियौँ भनेर फर्किने होइन, ती विचार त्यो बेला ठिक थिए, त्यसकारणले त हामीले संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ। अब त अगाडि बढ्नु छ नि, अगाडि बढ्नुको निम्ति जनताको जनवाद हुँदै समाजवादमा जाने कुरा नै वैज्ञानिक र वस्तुवादी छ।
यो पार्टीभित्रको विवाद सँगसँगै अहिले देशका कतिपय त्यस्ता मुद्दाहरू आएका छन् जो जनताको आम जनजिब्रोमा पनि गुन्जिएका छन्। नेपालले गुमेको भन्दामा अब नेपालले प्राप्त गर्न नसकेको लिपिलेख लिम्पिया द्वारा काला पानीको कुरा नक्सामा त आयो, त्यो जग्गा कहिले फिर्ता आउला भन्ने अभ्यास छ।
अब यो निरन्तर हामीले कूटनीतिक सङ्घर्ष, कुनै अरू चाहिँ कसैले अभिव्यक्त गर्दा उत्तेजक कुरा गर्यो भने त्यसमा राज्यले स्वीकार दिने कुरा हुँदैन। हामी देशभक्ति हौ, हाम्रो देश, हाम्रो देशको सार्वभौमिकता, हाम्रो देशको अखण्डताप्रति हामी अचूर्ण रूपमा हामी प्रतिबद्ध भएर अगाडि बढ्नुपर्छ र नेपालको इतिहासमा पहिलो पटक जिरो मतका विरुद्धमा मत जिरो र चाहिँ त्यो भूगोल हाम्रो भन्ने कुरामा राष्ट्र नै एकमत भएको अवस्था छ। त्यसो भएको हुँदाखेरि छिमेकी मित्र राष्ट्र भारतसँग हामीले कूटनीतिक संवाद, सहमति र भविष्यसम्म पनि सहकार्य गर्ने आवश्यकता हामीले महसुस गरेका छौँ, गर्नै पर्छ, छिमेकी फेर्न सकिँदैन। तर फेरि पनि इतिहासका तथ्यहरूले त्यो भूगोल नेपालको थियो, नेपालको हो भन्ने कुरा पुष्टि गरेको हुँदाखेरि त्यो चाहिँ तथ्यसहित हामी उहाँहरूसँग वार्ता गरेर त्यो विषयलाई टुङ्गाउने र भूगोल चाहिँ हामीले फिर्ता ल्याउने गरी हामीले पहल गर्नुपर्छ। पछिल्लो चरणमा यो कोरोना सकिएपछि वार्ता गरौँ भेटौँ भन्ने आशयका भारतीय पक्षका कतिपय विषयहरू पनि हामीले प्राप्त गरेका छौँ। त्यसो भएको हुँदाखेरि निकै चाहिँ संवेदनशील प्रकारले भारतसँग वार्ता, सहमति र संवादद्वारा लिपुले, कालापानी र लिम्पिया धुरा नेपालतिर फिर्ता ल्याउनको निम्ति हामीले पहल गर्नुपर्छ र त्यो पहल हुन्छ भन्ने कुरामा म ढुक्क छु।
अहिलेको सरकारले त्यो फिर्ता ल्याउँछ?
अब यो अहिलेको सरकारले निर्णय गरेको हुँदाखेरि सबभन्दा अहिलेको सरकारको चाहिँ कार्यभार भनेको त्यो भूगोल चाहिँ नेपाल फिर्ता ल्याउने नै अहिलेको सरकारको प्रमुख र महत्वपूर्ण कार्यभार।
अब यो कोरोना महामारीको पनि कुराकानी गरौँ। कोरोना महामारीले एकातिर आक्रान्त र सन्त्रास फैलाइरहेको छ, अर्कोतिर जति बेला लकडाउन भयो त्यति बेला आम मानिसहरू खुल्याम हिँड्ने र अहिले लकडाउन गर्दा पनि सरकारलाई अब त्यो नियन्त्रण गर्न गाह्रो भइरहेको छ। स्वास्थ्य कर्मी स्वयं पनि कोरोना संक्रमित हुँदाखेरि नियन्त्रणको अलिकति अप्ठ्यारो स्थिति छ। अब नियन्त्रणको नयाँ भूमिका अथवा नयाँ रणनीतिक हिसाबले सरकार सङ्घबाट कस्तो खालको अभिनीति आउन सक्छ?
अब यसमा चाहिँ सरकारको बारेमा बाहिर टिप्पणी आदि इत्यादि हुन्छन्, अब सामाजिक सञ्जालमा पनि हामीले धेरै कुरा देख्न पाउँछौँ, तर कोरोना नियन्त्रण गर्नलाई नेपालको सरकार सक्रिय भएको मैले पाउँछु। यति कतिपय विवादका बावजुद पनि समयमा नै, ठिकै समयमा, एक हप्ता ढिलो भयो होला, किट नेपालमा आउनु, किट सबै ठाउँमा पुग्नु, लकडाउन चाहिँ समयमा हुनु, र त्यो लकडाउनका कारणले र कतिपय बाहिर विदेशबाट आउनेहरूका जटिलताहरूका कारणले पनि अलिकति त्यसलाई नियन्त्रण गर्नु सरकारको चाहिँ तदारुकता नै हामीले मान्नुपर्छ। तर फेरि पनि कतिपय अपुग्ताहरू, जस्तो चाहिँ अझै पनि थप किटको व्यवस्था, अझै पनि पिपी र अरू कतिपय प्राविधिक कुराहरूको व्यवस्थापन, र अझै पनि कन्ट्याक्ट ट्रेसिङलाई चाहिँ अझ व्यवस्थित गर्ने कुरामा कमी आएको कुरा फेरि साँचो हो। तर फेरि पनि हामी निकै सतर्क हुनुपर्छ। प्रत्येक नागरिकदेखि राज्यका सबै अङ्गहरू चाहिँ सचेत नभइकन यो कोरोनालाई नियन्त्रण गर्न सकिँदैन। अब लकडाउन गर्ने तर जनताले त्यसलाई उल्लङ्घन गरियो भनेदेखि भिडभाड लाउने, समूहमा जाने, अनावश्यक रूपमा कार्यक्रम गर्दै जाने, मान्छेदेखि मान्छेमा हुने चाहिँ टचलाई अझ प्रभावकारी रूपमा अझ बढाउँदै थप्दै लगियो भनेदेखि त त्यसले चाहिँ संक्रमण फैलिने कुरा हुन्छ। त्यसो भएको हुँदाखेरि जनताले नै सचेततापूर्वक प्राविधिकले दिएको सुझावलाई आत्मसात गर्न आवश्यक छ। त्यसो गरियो भने नियन्त्रण गर्न सकिन्छ।
केन्द्र सँगसँगै अब निर्वाचन क्षेत्र नजिकै कुराकानी गरौँ। बाबु सदरमुकामदेखि घोडामाथिको सडक समयमै सम्पन्न नगरे कारवाही गर्छु भन्ने खालको अभिव्यक्ति पनि सार्वजनिक भयो तपाईँको। दुई वर्ष अगाडि त्यो एउटा समाचार पनि आयो, अहिलेसम्म बाटो बनेन भन्ने गुनासो छ।
अनि काम सुरु गराइयो, त्यतिखेर चाहिँ हामीले तत्कालै भौतिक मन्त्रालयमा गएर त्यसपछि ठेकेदारलाई पनि बोलाएर तत्कालीन अवस्थाको डिजीलाई चेन्ज गरेर अर्को डिजी ल्याएर काम सुरु गरियो, गराइयो। त्यो चाहिँ यहाँहरू सबैलाई जानकारी छ। अब यो अलिकति कस्तो हुँदो रहेछ भनेदेखि कतिपय हाम्रा ऐन नियमावलीहरूले अब काम नगर्नेलाई दण्डित गर्ने कुराको पनि केही समयावधि पर्खिनुपर्ने हुँदो रहेछ। त्यसपछि उहाँले काम पनि थाल्नुभयो, तिनै त्यो क्षेत्रको जिम्मा लिएका तिनटै ठेकदारहरूले काम सुरु गरेर हामी अब पिच गर्छौँ भनेर नै सुरुवात गरेको अवस्था हो। अब पछिल्लो तिथिसम्म आइपुग्दाखेरि काम पूर्ण भएको देखिएको छैन। हामी त्यसमा निकै चिन्तित र चाहिँ हामी निकै चाहिँ जनताको आलोचना खाएर पनि हामी बसिरहेका छौँ। अब काम चाहिँ ठेकदारले तोकिएको समयमा पुरा नगर्ने, त्यसको दोष चाहिँ हामीले पाउने पनि भएको छ। स्वाभाविक हो, जनप्रतिनिधिको हैसियतले हामीलाई जनताले तपाईँहरूको चाहिँ पहल केन्द्रमा पुगेन कि भन्ने खबरदारी गर्नु, हामीले त्यसलाई चाहिँ सम्मानपूर्वक ग्रहण गर्नुपर्छ। र अस्ति मात्रै पनि भौतिक मन्त्रालयमा म पसेर आएर सबै बाटो चाहिँ बागलुङ जिल्ला सदरमुकामदेखि हाम्रो मालडुङ्गादेखि रुकुमको सिमानासम्म अहिले मैले हेरेँ, बाटो सबैतिरको खण्ड पुरा भएको छ र त्यही मात्रै बाँकी छ। यतातिरका सबै ठेकदारहरू कन्ट्याक्टमा छन्। कतिपय ठेकदारले पैसा नपाएर गुनासो गर्छन्, ठेका कोटेसन भएको एउटै समयमा हो, तर कतिपय ठेकदारले इमान्दारीपूर्वक काम गरे, कतिपयले गरेका छैनन्। र त्यो चाहिँ सम्बन्धित ठेकदारले समयमा नै इमान्दारीपूर्वक काम नगरेको कारणले त्यस्तो भएको हो। त्यसलाई फलो गर्ने, त्यसलाई चाहिँ कहीँ न कहीँ एउटा अब समयमा तोकिएको समयमा गरेनौ भनेदेखि अब तिमी धरा पर्छौ र तिम्रो सबै चाहिँ व्यवसाय पनि धरा पर्छ भन्ने हिसाबले थ्रिटेन दिने कामहरू भएको छ। मैले यति भन्न चाहन्छु र त्यसबारेमा जनतालाई परेको दुःखप्रति हामी निकै चाहिँ ऋणी छौँ। जनताले हामीलाई बेला बखत भनिरहनु भएको छ, राष्ट्रिय गौरवको योजना भएको हुँदाखेरि तलमाथि गर्न पाइँदैन। अब 6-8 महिना ढिलो भयो, हामी पनि क्षमा प्रार्थी छौँ, तर कुनै पनि हालतमा छिटो सम्पन्न गर्नको निम्ति हाम्रो पहल गर्न जारी छ, जारी रहनेछ।
पिच भइसकेको लोकमार्ग पनि ठाउँ ठाउँमा भत्किएको छ, त्यसको मर्मतमा चाहिँ खासै ठेकदार जिम्मा
हो, त्यो चाहिँ ठिकै हो। यहाँले मैले पनि हेरेँ, सबै मैले हेरिसकेँ, कहाँ कहाँ कति पहिरो आएको छ। यहीँ पनि गलकोट यतापट्टि चाहिँ हामी अस्ति हेर्दै आयौँ,
नरेठाटी
भन्दा माथि 2-3 ठाउँमा झन्डै झन्डै चाहिँ ठुलै परिणाममा मध्यपाटी लोकमार्ग क्षति भएको हामीले देख्यौँ। त्यो बारेमा मैले मौखिक जानकारी गराइसकेको छु र मैले भेटेर नै त्यसको मर्म सम्हारको निम्ति तुरन्त पहल गरियोस् भनेर सम्बन्धित निकायमा भनिनेछ।
यो जनताको विषय अलि बढी आफ्नो सेवासँग जोडिँदो रहेछ। गलगुटको काँडेबासको पुल सम्झौता भएको 7 वर्ष बित्यो, त्यो अहिले पनि एक साइडको पिसेट मात्रै बनेको छ, थप अगाडि बढेको छैन।
हो, ठिक भन्नुभयो। त्यो विषयमा 3 पटक मैले भौतिक मन्त्रीलाई गएर सम्झाएँ, अहिले पनि साँच्ची छ लेटर प्याडमा लेखेर। अब उहाँहरूको चाहिँ जवाब एउटा छ, त्यो पनि ठेकदारकै कमजोरी मिस्टेक छ र अब कारवाही गर्नुपर्छ भन्ने गएका छौँ हामी। त्यो निकै चाहिँ फलो गर्दाखेरि पनि रेस्पोन्स नगर्ने, नआउने, काम नगर्ने, त्यहाँको वडा अध्यक्षले पनि मलाई निकै चाहिँ फलो गरिराख्नु भएको छ। 2 पटक काम सुरु गरेर पनि काम नगर्ने, हिजो पनि मैले त्यहाँ रोकिएर हेरेँ, त्यो पुल चाहिँ निकै आवश्यक ठाउँमा सुरुवात भएको र त्यस्तो अवस्थामा राखिरहनु निकै चाहिँ राज्यको निम्ति लज्जित हुने कुरा हो। र यस प्रकारका निर्माण व्यवसायीलाई कहाँ के पुगेको, निर्माण व्यवसायीलाई आवश्यक बजेट पुगेन, केही पऱ्यो भनेदेखि त कन्ट्याक्ट गरेर हामी चाहिँ सम्बन्धित निकायमा बजेटको निम्ति व्यवस्थापन गर्न अप्ठ्यारो पऱ्यो भनेदेखि हामी जान्थ्यौँ, तर हामीसित पनि सम्पर्कमा नआउने, काम पनि पुरा नगर्ने, यस प्रकारको निर्माण व्यवसायलाई त कारवाही गर्नुपर्छ।
कारवाही गरिहाल्यो भने पनि 5 वर्ष बन्दैन भन्ने खालको,
कारवाही गर्यो भने कारबाही गर्यो भने त्यही कानुनी जटिलताहरू छन्, कारबाही चाहिँ त्यसको रिभ्यालुएसन हुनुपर्ने, नयाँ गर्नुपर्ने, यी सबै कुरा, नयाँ नक्सा आदि इत्यादिको चाहिँ जटिलता भएको हुँदाखेरि पनि अब अलिकति चाहिँ कारबाही गर्दा झन् ढिलो हुने कुरा साँचो हो।
अब तपाईँ स्थलगत रूपमा आफ्नो निर्वाचन क्षेत्रमा अवलोकन पनि गर्नुभएको छ, सडकदेखि खानेपानी, शिक्षा स्वास्थ्यका कुराहरू पनि हेर्नु भएको छ, अवस्था चाहिँ के रहेछ विपदको कुरा?
अब यो पछिल्लो चरणमा यो लकडाउनका कारणले र कोभिडका कारणले विकासका कामहरू यो 3 महिना ठप्प प्राय छन्, अहिले बर्खा पनि लागेको हुँदाखेरि ठप्प प्राय छन्। धेरै ठाउँहरू मैले हेरेँ पनि, जस्तो सङ्घबाट परेका, प्रदेशबाट परेका, कतिपय चाहिँ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट परेका, अरू विभिन्न मन्त्रालयहरूबाट, पर्यटनदेखि लिएर खानेपानी, अरू सिँचाइ मन्त्रालयदेखि लिएर यी कतिपय मन्त्रालयहरू परेका केही योजनाहरू चाहिँ हामीले हेऱ्यौँ, यो बिचमा काम भएको छैन र अब पानीको वर्षा रोकिसकेपछि यी योजनाहरूलाई चाहिँ फलो गर्ने कामहरू तदारकको साथ हुनेछ। र बागलुङ जिल्लाको समग्र हेर्दा यातायातका पूर्वाधारहरू जोड्ने कुरा धेरै ठाउँ पुगिसकेका छ। अब साथीहरूले हामीले भनेका पनि छौँ, अब थप बाटो मात्रै चाहिँ माग गरेर जमिन भत्काएर चाहिँ पहिरो मात्रै निम्ताउने काम चाहिँ नगरौँ, अब भएका बाटालाई बरु बजेट थपेर स्तर उन्नति गर्नेतिर लागौँ भन्यौँ हामीले। जस्तो धेरै ठाउँमा घरको क्षति भनेको चाहिँ पहिरोको कारणले, त्यो पहिरो चाहिँ बाटोको कारणले भएको हुँदाखेरि अलिकति यो सोयल टेस्ट पनि नगरिकन, प्राविधिक र नदेखाइकन अत्यन्तै कच्चा प्रकारले चाहिँ बजेट माग गर्ने, बजेट मागेर बाटो सुरु गर्ने, त्यसपछि चाहिँ भएको जमिनको घर बस्तीहरूको चाहिँ नोक्सानी हुने र ठुलो बाटोलाई पनि क्षति पुग्ने, जस्तो निश्चितर हामीले हेरेर आयौँ, साइडमा खनेका बाटाले चाहिँ मध्यबाट लोकमार्गलाई 3-4 ठाउँमा नै नोक्सान गरेको छ। अब यस्ता प्रकारले अनियन्त्रित प्रकारले विकासका कामहरू गर्नु हुँदैन, तैपनि सबै ठाउँमा पूर्वाधार पुर्याउने कामहरू पुगेको छ, त्यसलाई स्तर उन्नति गर्ने, ठाउँ ठाउँमा पुल थप्ने, झोलुङ्गे पुलहरू हाल्ने, खानेपानी पुर्याउने, यस्ता कतिपय कामहरू चाहिँ साथीले भनिरहनु भएको छ, काम हुँदै पनि छन्। म आफ्नो तर्फबाट सक्रियतापूर्वक पुरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।
अहिले गलकुट नगरपालिकादेखि ताराखला हुँदै म्याग्दी जाने सडकको पनि भर्खर मात्रै अवलोकन गरिसक्नु भएको छ र गलकुट क्षेत्रबाट निसी जोड्ने एउटा रणनैतिक सडकको पनि योजना अगाडि बढेको पनि हामीले जानकारी पाएका छौँ, प्रगति के हो?
त्यो अगाडि बढिसकेका छ, त्यो चाहिँ भौतिक मन्त्रालयबाट स्वीकृति भइकन एउटा निर्वाचन क्षेत्रको रणनीतिक सडकको रूपमा मैले नै कुराकानी गरेर त्यो सुरुवात भएको छ। एकातिर मध्यपाडी लोकमार्ग छ भनेदेखि अर्को चाहिँ खास गरी अलिक विकट क्षेत्रबाट जोडेर वैकल्पिक मार्ग उहीँ निसीसम्म पुर्याउन सकियो भनेदेखि राम्रो हुन्छ भनेर त्यो प्रक्रिया अगाडि बढेको छ।
सडकै हिसाबले हटियादेखि काँडेवास हुँदै गुल्मी जोड्ने सडकको पनि स्तर वृद्धिको लागि पहिलो वर्ष बजेट छुट्यो, गत वर्ष चाहिँ हुन सकेन,
त्यो पनि फलो गरिरहेका छौँ हामीले। त्यो पनि गत वर्ष जसरी बजेट विनियोजन भएको थियो, अहिले बजेटको आकारै घटेको हुँदाखेरि खास खास योजनाहरू बाहेक अरू योजनाहरू चाहिँ रोकिएका छन्, त्यो हाम्रो नोटमा छ, त्यो बाटो चाहिँ विस्तार गरेर त्यहाँसम्म पुर्याउने कुरामा म चाहिँ लागिराखेको छु, मैले पहल गर्छु।
पछिल्लो सन्दर्भमा हेर्ने हो भने भूकम्प प्रभावितको किस्ताको रकम पाउने कुरा, त्यससँगै जनता आवासका कार्यक्रम, कतिपय पालिकामा जनता आवास कार्यक्रम पनि सञ्चालन छ, गरिबसँग विशेष स्वर कार्यक्रम पनि सञ्चालन छ, त्यो सँगै यी विपद प्रभावितलाई उनीहरूको आवास व्यवस्थापनको लागि कस्तो कार्यक्रम आउँछन्?
अब यो तत्काल राहतको निम्ति गृह मन्त्रालयले निर्णय गरेको छ, जस्तो हिजै पनि 3 बालकहरूको मृत्यु भएको ठाउँमा सिडिओलाई तुरुन्तै गएर राज्यले तोकेको चाहिँ राहत व्यवस्था गर्नुहोस् भनेका छौँ हामीले। त्यसको साथसाथै यो क्षेत्रमा 550 सुरक्षित आवास कार्यक्रमहरू परेको छ, नगरपालिका गाउँपालिका मार्फत त्यो कार्यान्वयन हुन्छ, त्यो स्वीकृति भएर आइसकेको छ। त्यसको साथसाथै अब अरू कतिपय चाहिँ यो सहरी मन्त्रालयबाट यो आवाससित सम्बन्धित कामहरू, ढल निकासित सम्बन्धित कामहरू पनि हामीले चाहिँ फलो गरिराखेका छौँ। मलाई जहाँसम्म लाग्छ अब कतिपय अरू 2-4 ठाउँको अलिक बढी बस्तीहरू क्षति भएको ठाउँ बस्ती सार्नु पर्यो भनेर साथीहरूले कुरा गर्नुभएको छ, म तुरुन्तै सम्बन्धित मन्त्रालयमा गएर यसको व्यवस्थापन र प्रक्रिया कसरी हुन्छ भन्ने कुराको फलो गर्नेछु।
यो सँगसँगै जोडिएको इलाका प्रशासनको विषय, अब एक वर्ष अगाडि उब्जियो अहिले हरायो कि भन्ने पनि छ गलकोटमा इलाका प्रशासन,
होइन हराएको छैन, कुनै पनि जिल्लामा निर्णय नभएको हुँदाखेरि यो राज्य नै अलिकति यो कोभिड सोभिडतिर अलिकति अर्कोतिर प्रवेश गरेको हुँदाखेरि यो विषय हराएको रोकिएको भन्ने कुरा होइन, हाम्रो अरू जिल्लाको जस्तै यो जिल्लाको पनि सबै प्रक्रिया पुगेर चाहिँ फाइल गृह मन्त्रालयमा पुगेको छ, हराएको भन्ने कुरा साँचो होइन।
मैले यो दोस्रो पटक पनि तपाईँलाई फेरि प्रश्न गरेँ यो इलाका प्रशासनकै विषयमा, मैले अघिल्लो अन्तर्वार्तामा पनि तपाईँसँग टेलिफोन सम्पर्कको वार्तामा पनि भनेको थिएँ, कहिलेसम्म बन्न सक्ला?
अब यो चाहिँ अब क्याबिनेटले निर्णय गर्नुपर्छ, प्रधानमन्त्रीलाई कन्भिन्स गर्ने हो हामीले, गृहमन्त्रीले फाइल उठाएर लाने र क्याबिनेटले निर्णय गर्ने हो, प्रधानमन्त्रीलाई पोजिटिभ नपार्दासम्म हुँदैन, त्यसको साथसाथै यो जिल्लाभन्दा पनि अझ विगतमा अप्ठ्यारो परेका जिल्लाहरू पनि छन्। ती सबैको एकमुष्ट रूपमा चाहिँ कहाँ कहाँ आवश्यक हो एकचोटि सर्वे गरेर अध्ययन अनुसन्धान गरेर किलोमिटरको दूरी नापेर भौतिक पूर्वाधारको अवस्था त्यहाँ के छ, जनताको अवस्था के छ, त्यो एकचोटि चाहिँ सर्वे गरेर टुङ्गाउने भन्ने कुरा गृहमन्त्रीले मलाई भन्नुभएको थियो। म एकचोटि फेरि पनि रि गरेर म सम्झाउनेछु, कहीँको पनि अगाडि बढेको छैन। मलाई जहाँसम्म लाग्छ अगाडि बढ्ने बेला यहाँको पनि अगाडि बढ्छ।
जस्तो यो कोभिडकै कारणले कतिपय योजनाहरू प्रभावित रहे, यद्यपि गलकोट नगर क्षेत्रभित्र ताराखोला गाउँपालिका क्षेत्रभित्र कतिपय योजनाहरूको काम सम्पन्न भएको छ, प्रगतिको हिसाबले अहिले अनुगमन गरिरहँदाखेरि कस्तो खालको प्रगति देख्नु भयो?
अब कामहरू चाहिँ कतिपयले इमान्दारपूर्वक चाहिँ तीव्र गतिमा काम गरेको पाइयो। अब कतिपय ठाउँमा विभिन्न बाहनामा काम नभएको पनि पाइयो, त्यसको चाहिँ शिक्षा हामीले प्राप्त गरेका छौँ। कतिपय यो ससाना कामहरू पनि जिम्मा लिएकोहरूले चाहिँ तुरुन्तै तत्काल काम गरेर फर्चेट गरेको पनि पाइयो। कामको जिम्मा लिएर फर्चेट गर्नेहरूलाई प्रोत्साहन गर्नुपर्छ। कामको जिम्मा लिने, ठग्ने, काम नगर्ने, दसतिर काम नलिने, होल्डिङ गरेर राख्ने, यो प्रकारको संस्कारको अन्त हुने गरी काम चाहिँ ठिक ढङ्गले सम्पन्न गरेर प्रोत्साहित गर्नुपर्छ। र अब जहाँ जहाँ काम अल्झेका छन् ती कामहरू चाहिँ अहिले बर्खा भएको हुँदाखेरि निकै प्रतिकूल छ काम गर्नलाई, अब तुरुन्तै काम गराउनलाई हामी पहल गर्छौँ।
केन्द्र र प्रदेश सरकारबाट आएका योजनाहरू जुन सहभागिताका आधारमा भएका छन् स्थानीय सरकारको सहभागितामा, ती योजनामा बजेट अभाव भएको भन्ने गुनासो पनि सुनिन्छ, यो वास्तविकता हो?
अब यो चाहिँ कहिलेकाहीँ त्यस्तो हुनसक्छ, कहिलेकाहीँ कुनै कुनै आयोजनाहरूमा तिनै तहका सरकारहरूको चाहिँ समन्वय आवश्यक हुन्छ। कतिपय कामहरू साझेदारी भनेको छ, साझेदारीका कामहरू चाहिँ जोसँग साझेदारी गर्ने हो साझेदारी गर्ने पक्षहरूको बिचमा सहमति हुनुपर्छ। अब सहमति भएर पनि अल्लेका त्यस्ता काम रहेछन् भनेदेखि चाहिँ किन चाहिँ अल्लेको भनेर बजेटको चाहिँ थप गर्ने, बजेट व्यवस्थापन गर्ने काम हामी पहल गर्नेछौँ।
समग्र गलकोटको समृद्धिसँगै बागलुङको समृद्धिको सपना बोकेर जनताले मत दिइरहँदाखेरि अबको करिब तीन वर्षको यात्रा करिब करिब नजिक आइसकेको छ, अब बाँकी दुई वर्षको कार्यकाल छ। तपाईँ आफै पनि संसद विकास कोषदेखि संघ र प्रदेश स्थानीय सरकारले पनि विकास त गरि नै रहेका छन्। समृद्धिको यात्रा पाँच वर्षमा कहाँ पुग्ला?
यो अलिकति देशकै यो कोभिड प्रभाव र यो कतिपय कुराले अब यो जिल्लाको विकास प्रभाव पारेको छ, तर फेरि पनि झन्डै झन्डै यो जिल्लाका भौतिक पूर्वाधारका कामहरू सन्तोषजनक नै छन्। मध्यपहाडी लोकमार्गको यो खण्ड भनौँ, एक खण्ड बाँकी छ, अहिले यहाँले भनिसक्नुभयो, त्यो पुरा भयो र सहायक बाटाहरू हामीले जहाँ जहाँ सुरु गरेका छौँ तिनलाई लक्षित ठाउँमा पुर्याइयो र तिनलाई स्तरोन्नति गरियो भनेदेखि यातायात सञ्जालले यो ठाउँ राम्रै हुन्छ। अब खास गरी गलकोट र बुर्तिबाङलाई एउटा सहरी केन्द्रको रूपमा यो सहरलाई पिच गर्ने, खोलाहरूलाई तटबन्ध गर्ने कामहरू चाहिँ बिस्तारै बिस्तारै भइ पनि राखेको छ। एकदम ठुलो परिणाममा चाहिँ बजेट आएर भन्दा पनि सुस्त सुस्त चाहिँ बजेटहरू आइराखेका छन्, कामहरू भएको छ। खानेपानी, अरू कतिपय भौतिक पूर्वाधारका कामहरू, बाटो निर्माणका कामहरू, कतिपय चाहिँ प्रशासनिक भवनहरू बनाउने कामहरू, स्कुलहरू बनाउने कामहरू निकै चाहिँ गतिमा अगाडि बढेको मलाई महसुस हुन्छ। त्यसकारणले पाँच वर्षभित्रमा निर्वाचनको बेलामा कतिपय साथीले भनेका कामहरू पुरा हुने, जस्तो पुलका कुराहरू, झुलुङ्गे पुलका कुराहरू जहाँ जहाँ चाहिँ साथीले भन्नुभएको छ ती कामहरू चाहिँ एकपछि अर्को गरी चाहिँ हुँदै गएका छन्। पाँच छ वर्षभित्रमा चाहिँ करिब करिब एक चरण चाहिँ काम हुन्छ र कमसेकम यातायात अरू कतिपय पूर्वाधार जोडिन्छ। एउटा कुरा बाँकी रहने देखिएको छ, त्यो भनेको रोजगार हो। अब रोजगारको कुरा चाहिँ यहाँ पनि कलकत्ताका युवाहरूले पनि हिजो बिहान मलाई भेटेर कुरा राख्नुभएको छ। अब अलिकति चाहिँ स्वरोजगारमा जोड्ने कुरा, भौतिक पूर्वाधारले मात्रै समृद्धि हुँदैन, युवाहरूलाई चाहिँ रोजगारमा जोड्ने कुराको चाहिँ कमी भएको हामी पाउँछौँ। अब सरकारले पनि यतापट्टितिर चाहिँ अलि बढी लक्षित गर्न आवश्यक भएको महसुस छ र त्यो कुरा हामी अब राख्छौँ।
यो व्यस्त समयका बावजुद पनि स्टुडियोमा आएर यसरी आफ्ना विषयवस्तु अलि गलकोट नगर क्षेत्रभित्रका विषयवस्तुमा अलि बढी केन्द्रित पनि रह्यो, अन्तिममा रेडियो सुन्ने श्रोतालाई तपाईँ के भन्न चाहनुहुन्छ?
अब यो सबैसँग भेट्न पाइने म क्षमा प्रार्थी छु, यो क्षेत्रका सबै जनता जनसमुदायहरूसित भेट्न पाएको भए राम्रो हुन्थ्यो। सबै ठाउँमा पुग्ने बाटो र समयको प्रतिकूलता पनि छ, तैपनि यो बर्खाको समयमा जो जोसँग मैले भेटेँ, जो जो यहाँ समस्याहरू राख्नु भएको छ, मैले गोदावरी साथीहरूका समस्याहरू मैले टिपेको छु र अब उहाँहरूका कतिपय ती भनाइहरूलाई हार्दिक सम्मान गर्दै, कतिपय यो कोरोनाको कारणले स्वास्थ्यको प्रतिकूलतालाई ख्याल गरेर आफू सुरक्षित हुनको निम्ति राज्यको प्राविधिकहरूको निर्देशनलाई कडाईपूर्वक पालना गर्नको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु र यो छोटो समयमा यो भ्रमणको बेलामा मेरा आफ्ना केही अनुभूतिहरू यो रेडियो मार्फत यहाँका आदरणीय जनसमुदायहरूसँग प्रत्यक्ष पुर्याउने अवसर दिनुभएकोमा रेडियो परिवारप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु।
समय र संवादका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद छ।
हवस् त, नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य तथा संघीय सांसद देवेन्द्र पौडेलसँगको कुराकानी आजको लागि यति नै। कार्यक्रम विशेष संवाद तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला। सुझाव सल्लाह र प्रतिक्रियाका लागि galgutfm@gmail.com तपाईँले इमेल गर्न सक्नुहुनेछ। यदि जेलसम्म रेडियो सुनेर साथ दिनुभयो श्रोता तपाईँलाई धेरै धेरै धन्यवाद। आजको कार्यक्रम विशेष संवादको यो श्रृङ्खलाबाट प्रविधि संयोजनसँगै आवाजबाट म घनश्याम गौतम पनि आज्ञा चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सामुदायिक रेडियो गलगुटा FM 102.4 MHz सुन्दै गर्नुहोस्। नमस्कार।